हुन्छ, अब हामी रोमीको 8 अध्यायमा चाहिँ क्रिश्चियन जीवनको सामर्थ्यलाई हेर्दैछौ। क्रिश्चियन जीवनमा हामी विजयी हुन सक्नलाई, पवित्र जीवन जिउन सक्नको लागि चाहिँ हाम्रो आफ्नै मानवीय सामर्थ्यले होइन, हाम्रो आफ्नै प्रयासले व्यवस्था पालन गर्न खोजेर होइन, रोमी 7 अध्याय, तर हामी भित्र अन्तर्वास गर्नुहुने परमेश्वर पवित्र आत्माकै भरमा उहाँकै सामर्थ्यले जिएर मात्र हामी विजय हुन सक्छौँ भनेर हेर्न लागिरहेछौँ। र हिजो थाली पनि सक्यौँ रोमी 8:1-11, र अब चाहिँ रोमी 8:12-18 हामी पढ्नेछौँ। यसकारण अब भाइहरू हो, शरीर अनुसार जिउनलाई हामी शरीरका ऋणी होइनौ, किनकि तिमीहरू शरीर अनुसार जियौ भने तिमीहरू मर्नेछौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरू मार्यो भने तिमीहरू जिउनेछौ, किनकि जतिजना परमेश्वरका आत्माद्वारा डोर्याइँदछन् तिनीहरू परमेश्वरका पुत्रहरू हुन्, किनकि फेरि डराउनका निम्ति तिमीहरूले बन्धनका आत्मा पाएका छैनौ, तर तिमीहरूले धर्म पुत्र तुल्याउनु हुने आत्मा पाएका छौ, जसद्वारा हामी हे अब्बा हे पिता भनी पुकार्दछौ। आत्मा आफैले हाम्रो आत्मासँग तिमीहरू परमेश्वरका सन्तान हौ भनी गवाई दिनुहुन्छ, अनि सन्तान हौ भने हकवालाहरू पनि हौ, साँच्चै परमेश्वरका हकवालाहरू र ख्रिष्टसँग साझा हकवालाहरू, उहाँसँगै हामीले दुःख भोग्यौं भने चाहिँ उहाँसँगै हामीले महिमा पनि पाउनेछौ, किनकि म ठान्दछु यस वर्तमान समयका दुःख कष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन् जो हामीमाथि प्रकट हुनेछ। रोमी 8:12 ऋणी भन्ने शब्द उल्लेख भएको छ कि हामी विश्वासीहरू शरीर अनुसार जिउनलाई हामी अब शरीरका ऋणी छैनौ भन्ने कुरा। ऋणी भनेको मतलब चाहिँ एउटा व्यक्ति जसको कुनै दायित्व छ उसले त्यो पूरा गर्नै पर्छ। हामी विश्वासीहरू शरीरको ऋणी छैनौ, अर्थात हामी शरीरलाई तिर्नुपर्ने कुनै पनि कुरा छैन हामीसँग, किनभने हामी चाहिँ अब पवित्र आत्माको घेराभित्र ल्याइसकिएका छौ, हामी आत्मामा छौ, हाम्रो ओहदा त्यहाँ छ। शरीरप्रति पुरानो स्वभाव पाप स्वभावप्रति हाम्रो एउटै पनि दायित्व छैन, शरीरलाई दिनुपर्ने केही पनि छैन। वास्तवमा हामीले शरीरलाई बढ्दै दिइसक्यौं। पहिलो पत्रुसको 4 अध्यायमा पल्टाउनु होला, पहिलो पत्रुस 4:2-3 हामी पढ्छौं, र अब उसले आफ्नो बाँकी समय शरीरमा मानिसहरूका अभिलाषहरू अनुसार होइन तर परमेश्वरको इच्छा अनुसार जियोस्, किनकि हामीले हाम्रो जीवनको बितेको जो समय अन्य जातिहरूको इच्छा अनुसार गर्नमा कामुकता अभिलाषा मतवालापन मोज मज्जा रक्सी धोकाई र घिनलाग्दा मूर्ति पूजाहरूमा बितायौं, त्यही हाम्रा लागि काफी भयो भनेर यहाँ पत्रुसले भन्छन्। शरीरको लागि हामीले बढ्दै गरिसक्यौं, काफी भइसक्यो, पुग्यो, अब हामी शरीरका ऋणी छैन। अनि हामीले शरीरमा ज्यादै पाप गरिसकेका पनि छौं, बरु अब म आत्मा अनुसार हिँड्नलाई म ऋणी छु, मेरो ख्रिस्टीय दायित्व चाहिँ यो हो, आत्मा अनुसार जिउनलाई, शरीर अनुसार जिउनलाई होइन। अनि रोमी 8:13 यहाँ यसरी बताउँछ कि हामी किन शरीर अनुसार जिउनलाई होइन तर शरीर के अरे आत्मा अनुसार जिउनुपर्छ भनेर बताउने सवालमा 13 किनकि तिमीहरू शरीर अनुसार जियौ भने तिमीहरू मर्नेछौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरू मार्यौ भने तिमीहरू जिउनेछौ। यो 13 शरीर अनुसार जियौ भने जियौ यो चाहिँ ग्रिकमा वर्तमान काल मा चाहिँ उल्लेख भएको क्रियापद हो। यसको मतलब चाहिँ जहिले पनि वर्तमान कालको मतलब चाहिँ निरन्तर यो भइरहने कुरालाई बयान गर्न वर्तमान काल प्रयोग हुन्छ। अर्थात यदि तिमीहरू आदतको रूपमा यसरी जिउने व्यक्तिहरू हो भने, अर्थात निरन्तर तिमी यदि शरीरमा जिउने व्यक्ति हो भने भन्दैछ, शरीर अनुसार जिउने जीवनको अन्त अथवा त्यसको फल त हामीले पहिला नै हेरिसक्यौँ, त्यो मृत्यु हो। परमेश्वरबाट अलग हुनुपर्ने स्थिति हुन्छ त्यहाँ। जसरी रोमी 6:21 पदमा पढ्छौ, जुन कुराहरूको विषयमा तिमीहरू अहिले लाज मान्दछौ ती कुराहरूमा तिमीहरूले त्यस बेला के फल पायो त, किनकि ती कुराहरूको अन्त चाहिँ मृत्यु हो। त्यसले 13 पदको दोस्रो भागमा भनिएको छ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरू मार्यौ भने तिमीहरू जिउनेछौ। प्रश्न उठ्छ, कसरी हामीले यो काम गर्ने? विश्वासीले आफ्नो शरीरका कामहरूलाई कसरी मार्दछ त? त्यसैले अब एउटा ज्यादै महत्वपूर्ण शिक्षामा यहाँ आइपुग्छौँ। त्यो चाहिँ के भने, शरीरका कामहरूलाई मार्ने बारेमा बाइबलले शिक्षा। पहिला सुरुमा केमा ध्यान दिनुहोस् भने, यो मार्ने काम चाहिँ 13 पदमा उल्लेख छ, तिमीहरूले आत्माद्वारा शरीरका कामहरू मार्यो भने। यो काम चाहिँ पवित्र आत्माद्वारा गरिने रहेछ। यो चाहिँ आत्माको सामर्थ्यले गरिने काम हो, यो हाम्रो आफ्नै सामर्थ्यले गर्ने काम होइन। अब विश्वासीले यो मार्ने काम जुन गर्नुपर्छ, त्यसको दुईटा पक्षहरूलाई चाहिँ ध्यान दिनुपर्छ। एक चाहिँ ओहदा र दोस्रो चाहिँ अवस्था अथवा अनुभव। पहिला सुरु ओहदाको हिसाबले चाहिँ यो भइसकेको छ। गलाती 5:24 पल्ट गलाती 5:24 उल्लेख छ, अनि जो ख्रिस्टका हुन् उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रुसमा टाँगेका छन्। यो भइसक्यो भन्दैछ। जो जो ख्रिस्टका हुन् अथवा ख्रिस्टका निजी हुन्, विश्वासी हुन्, उनीहरूले शरीरलाई मारिसके भन्दैछ। यो ओहदाको हिसाबले चाहिँ यो भइसक्यो, त्यो हाम्रो पोजिसन अथवा ओहदा। अनि यस पदले गलती 5:24 चाहिँ शरीरलाई मार भनिरहेको छैन, तर यो भइसक्यो भनिरहेको छ भन्ने कुरामा ध्यान दिनुहोस्। ख्रिस्ट क्रुसमा शरीरलाई टङ्गाऊ भनिरहेको छैन, तर यो 2000 वर्ष अगाडि टाँगिसकियो भनेर बताउँदैछ। अनि गलाती 2:20 पनि हामीले हेरिसक्यौं, पावलले भन्छ, म ख्रिस्टसित क्रुसमा टङ्गाइए। अर्थात ख्रिस्ट मर्नुहुँदा 2000 वर्ष अगाडि मेरो शरीर पनि उहाँसँगै टाँगियो। जब ख्रिस्ट मर्नुभयो म मरे, मेरो क्रुसीकरण त्यही बेला पूरा भइसक्यो भन्दैछ। त्यो चाहिँ भयो हाम्रो ओहदा, ख्रिस्टसँग हामी सम्मिलित भएको हैसियतले हाम्रो शरीरलाई मार्ने काम पूरा भइसक्यो जब क्रुसमा ख्रिस्ट मर्नुभयो, हामी मरे। तर अनुभवमा, यसको दोस्रो पक्ष, तर अनुभवमा चाहिँ यो काम विश्वासीले फेरि गर्नुपर्छ भनेको छ बाइबलमा। कलसी 3:5 हेर्नुहोस्, यहाँ भनिएको छ, यस कारण पृथ्वीमाथि भएका तिमीहरूका अङ्गहरूलाई मार, व्यभिचार, अशुद्धता, प्रबल वासना, कुइच्छा र लोभलाई, जो चाहिँ मूर्ति पूजा हो, मार यसलाई। पृथ्वीमा भएका तिमीहरूका अङ्गहरूलाई मार, यो त गर भन्दैछ। तर चाबी प्रश्न यो छ फेरि, यो काम कसरी गर्ने हो? यसको चाबी चाहिँ विश्वास हो। विश्वास नै यसको चाबी हो। ख्रिस्टमा म मरिसकेको छु भन्ने तथ्यलाई विश्वासीले दावी गरेर, एउटा विश्वासीले आफ्नो अनुभवमा आफ्नो शरीरलाई मार्ने काम गर्नुपर्दछ। किनभने कलसी तीनको पाँचको पहिलो शब्दलाई हेर्नुहोस् त, त्यो शब्द हो यस कारण। यो शब्दले चाहिँ हामीलाई चाहिँ तीन पदमा चाहिँ औल्याउँदैछ, जहाँ चाहिँ विश्वासीको ओहदालाई चाहिँ उल्लेख गरेको छ। तीन पद कलसी तीन, किनकि तिमीहरू मरेका छौ, यो भइसक्यो भन्दैछ, र तिमीहरूको जीवन ख्रिस्टसँग परमेश्वरमा लुकेको छ। यसकारण तिमीहरू मरिसकेको हुनाले अब तिमीहरूले आफ्नो शरीरका अङ्गहरूलाई मार भन्ने कुरा अब पाँच पदमा बताउँदछ। त्यसैले विश्वासीद्वारा एउटा विश्वासीले चाहिँ आफ्नो ओहदाको तथ्यलाई चाहिँ उसले मानिलिनुपर्छ, उसले ठान्नुपर्छ, पहिला जान्नुपर्छ रोमी छ, अनि उसले ठान्नुपर्छ रोमी छको एघार, जान्नुपर्छ रोमी छको छ, ठान्नुपर्छ रोमी छको एघार। अनि त्यही कुरा यहाँ पनि हामी पाउँछौ। त्यसैले जुन कुरा परमेश्वरले वास्तविक रूपमा पूरा गरिसक्नु भएको छ, कलसी तीनको तीन, तिमीहरू मरेका छौ, त्यसलाई हामीले चाहिँ अब विश्वासैद्वारा गर्नलाई हामीलाई भनिएको छ। कलसी तीनको पाँच, आफ्नो शरीरका अङ्गहरूलाई मार, गलाती पाँचको चौबिसमा पनि हेरेका थियौं, त्यहाँ चाहिँ तथ्यलाई प्रस्तुत गरेको छ। तिमी अरू जो ख्रिस्टका हो, तिमीहरूले शरीरलाई त्यसको बासना र लालसा सहित क्रुसमा टाँगिसक्यो, तथ्य हो। कलसी तीनको पाँचले चाहिँ अब हामीलाई त्यो तथ्यको आधारमा विश्वासलाई क्रियाशील बनाउन माग गरिएको छ, तथ्यको आधारमा। त्यसैले जति हामीले विश्वासीद्वारा आफ्नो ओहदालाई मानिलिन्छौ, ठान्छौ, त्यति नै हाम्रो खास अवस्थामा दिनदिनको हिँडाइमा त्यो हाम्रो ओहदा चाहिँ वास्तविक बन्न थाल्छ, त्यो चाहिँ पवित्र आत्माको सामर्थ्यले बन्न थाल्छ। हाम्रो भाग विश्वास हो अनि सामर्थ्य उहाँको हो। अनि तपाईँले चाहिँ रोमी छको एघारमा जुन चर्चा हामीले गरेको थियौँ, यो ठान्नु भन्ने शब्दको सवालमा, त्यो चर्चालाई पनि फेरि पुनर्अध्ययन गर्न राम्रो हुन्छ। अब रोमी आठको चौधमा आएर चाहिँ हामी एउटा विश्वासीको जीवनमा उस एउटा साँचो विश्वासीको अर्को लक्षण अब हामी देख्दछौ। एउटा त हामीले रुमी आठको नौमा के हेरेका थियौं भने उसभित्र परमेश्वरको आत्मा अन्तर्वास गर्नुहुन्छ, तर अर्को कुरा अब चाहिँ रुमी आठको चौधमा के देख्छौं भने उभित्र पवित्र आत्माको अन्तर्वास मात्र छैन, तर ऊ चाहिँ आत्मा निर्देशित पनि हुन्छ। अन्तर्वास, आत्मा निर्देशित, अर्थात पवित्र आत्माले एउटा विश्वासीलाई चाहिँ डोर्याउनुहुन्छ। अनि डोर्याइनेहरू जो जो हुन्, पवित्र आत्माद्वारा डोर्याइनेहरू, तिनीहरू नै परमेश्वरका सन्तान हुन् भनिएको छ। चौध पद, किनकि जतिजना परमेश्वरका आत्माद्वारा डोर्याइँदछन् तिनीहरू परमेश्वरका पुत्रहरू हुन्। एकचोटि योहन्ना दशको छब्बीस र सत्ताइस पनि पढौं। योहन्ना दशको छब्बीसमा हामी पढ्छौ, तर तिमीहरू विश्वास गर्दैनौ किनभने मैले तिमीहरूलाई भने चाहिँ तिमीहरू मेरा भेडाहरू मध्येका होइनौ, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई के गर्छन्, पछ्याउँदछन्। साँचो भेडाको लक्षण के हो? साँचो भेडाले चाहिँ गोठालालाई पछ्याउँदछ। यसैले यहाँ रोमी आठको चौधमा हामी के सिक्छौ भने एउटा साँचो परमेश्वरको सन्तान चाहिँ आत्माद्वारा निर्देशित हुन्छ, डोर्याइएको हुन्छ। यो डोर्याउनु भन्ने क्रियापद शब्द चाहिँ फेरि यो पनि वर्तमान कालमा छ। यसको मतलब चाहिँ हामी पल पलमा डोर्याइँदैछौं, हामी निरन्तर डोर्याइँदैछौं। यो कति ठूलो खुशीको सत्य त हो। परमेश्वर पवित्र आत्माले चाहिँ सधैँ हाम्रो जीवनहरूमा काम गरिरहनु भएको हुन्छ यदि हामी साँचो विश्वासी हौ भने। कि त उहाँले हामीलाई धार्मिकताको मार्गमा अघि बढाइरहनु भएको हुन्छ, कि त हामीलाई चाहिँ गलत बाटोबाट धार्मिकताको बाटोमा फर्काउने काम गरिरहनु भएको हुन्छ, कि त उहाँले हाम्रो जीवनमा पूर्ण स्वतन्त्रता पाएर हामीलाई नियन्त्रण गरिरहनु भएको हुन्छ, कि त उहाँले हामीलाई चाहिँ फर्काउनलाई कायल पारिरहनु भएको हुन्छ, कि त कन्ट्रोल गरिरहनु भएको हुन्छ, कि त कायल पारिरहनु भएको हुन्छ। तर उहाँ जस्तो सुकै हाम्रो हिँडाइको अवस्था किन नहोस्, उहाँले चाहिँ हाम्रो जीवनमा निरन्तर काम गरिरहनु भएकै हुन्छ, हामी भित्र काम गरिरहनु भएको हुन्छ। उहाँले हामीलाई कहिले कहिले त्याग्नुहुन्न। हामीले उहाँलाई दुखित पार्दाखेरि पनि छुटकाराको दिनसम्म उहाँले हामीलाई छाप मार्नु भएको छ भनेर एफिसी 4:30 पढ्नुहोला। अनि हामीले चाहिँ कि त उहाँलाई शोकित पारिरहेका हुन्छौ, कि त उहाँलाई खुसी पारिरहेका हुन्छौ। हामी चाहिँ निरन्तर आत्माको घेराभित्र छौं र यस घेराभन्दा बाहिर हामी कहिले हुन सक्दैनौ। स्मरण होस्, हामी आत्मामा छौ, रोमी 8:9। रोमी 8:15 हामी अब हेर्नेछौ। याद गर्नुहोस्, 8 अध्यायमा चाहिँ एउटा चाबी शब्द चाहिँ आत्मा हो। यस अध्यायमा यो कम्तीमा पनि 19 पटक प्रयोग भएको छ। एक व्यक्तिले साँच्चै नै मुक्ति पाएको छ भने उसले मुक्ति पाएकै घडी चाहिँ पवित्र आत्मा परमेश्वरलाई प्राप्त गरेको हुन्छ उसको जीवनमा। अनि पवित्र आत्मालाई चाहिँ यहाँ चाहिँ धर्म पुत्र तुल्याउनु हुने आत्मा भनेर बयान गरिएको छ। किनकि फेरि डराउनका निम्ति तिमीहरूले बन्धनका आत्मा पाएका छैनौ, तर तिमीहरूले धर्म पुत्र तुल्याउनु हुने आत्मा पाएका छौ, जसद्वारा हामी हे अब्बा हे पिता भनी पुकार्दछौ। यहाँ यस्तो कुरा व्यक्त गरिएको छ कि विश्वासीको परमेश्वरसितको सम्बन्ध चाहिँ एउटा कानुनी, एउटा नियम, एउटा व्यवस्था परक सम्बन्ध नभएर यो चाहिँ एउटा प्रेमको सम्बन्ध हो भन्ने कुरा। हामी एउटा कडा से कडा मालिकको सामु एउटा डराउँदै कामदै रहेको एउटा दास जस्तो नभइकन हामी चाहिँ परमेश्वरको सामु एउटा बालक जस्तो सम्बन्धमा छौ, बुवाको सामु छौ। यो अब्बा भन्ने शब्द चाहिँ आरमेइक शब्द हो, अनि त्यसपछि त्यसलाई पिता भन्ने शब्दले चाहिँ व्याख्या गरेको छ। अनि यो शब्द चाहिँ सायद नेपालीमा चाहिँ झन्डै बुवा अथवा बाबा भनेर जसरी एउटा बच्चाले आफ्नो बुवालाई भन्छ त्यही खालको अर्थ बोकेको छ। दुरुस्त यही शब्द चाहिँ प्रभु येशु स्वयंले पितासँग कुरा गर्नुहुँदा प्रयोग गर्नुभएको हामी देख्छौ। मर्कुस 14:36 पल्टाउनुहोस्, मर्कुस 14:36 अनि उहाँले भन्नुभयो, हे अब्बा हे पिता, तपाईँका निम्ति सबै कुराहरू सम्भव छन्, यो कचौरा मबाट हटाइदिनुहोस्, तरै पनि म जे इच्छा गर्छु त्यो होइन तर तपाईँ जे इच्छा गर्नुहुन्छ। हामी यहाँ चकित हुन्छौं कि ठिक जुन शब्दहरू प्रभु येशूले पितासँग कुरा गर्दा प्रयोग गर्नुभएको छ त्यही शब्दहरू चाहिँ एउटा विश्वासीले प्रयोग गर्न पाइरहेको छ, त्यही शब्दले सम्बोधन गर्न पाइरहेको छ। अर्थात् उही यस्तो स्थानमा ल्याएको छ विश्वासी उसको ओहदाको हैसियतले ख्रिस्टमा कि ऊ चाहिँ ख्रिस्ट जति घनिष्ठ हुनुहुन्छ पिताको सामु त्यस्तै किसिमको घनिष्ठतामा हामीलाई ल्याउनु भएको छ। यो त अद्भुत कुरा छ। उहाँको अनुग्रहले गर्दाखेरि चाहिँ यो सम्भव भएको हो। यो सम्बन्ध ख्रिस्टमा हुनेहरू जत्तिकै कोही पनि स्वर्गमा हुनुहुने पिताको झन नजिक र प्यारो हुन सक्दैन। कसैले लेखेको यो निम्न हराफहरूलाई विचार गर्नुहोस्। नजिक परमेश्वरको यति धेरै नजिक झन नजिक म हुन सक्दिन, कारण परमेश्वरको पुत्रमा म उहाँ जत्तिकै नजिक भएको छु। प्यारो परमेश्वरको यति धेरै प्यारो झन प्यारो म बन्न सक्दिन, कारण परमेश्वरको पुत्रमा म उहाँ जत्तिकै प्यारो बनेको छु। यो धर्म पुत्र तुल्याउनु हुने भन्ने यो वाक्यांशलाई विचार गर्नुहोस्। यसमा दुईटा कुरा छन्, एउटा त पुत्र, अर्को चाहिँ स्थानमा राखिनु भन्ने कुरा छ। ग्रिकमा पुत्र स्थानमा राखिनु, त्यसैले परमेश्वरले विश्वासीलाई उसले विश्वास गरे घडी उसलाई ग्रहण गर्नुहुन्छ। सोच्नुहोस् त, ऊ एक समय परमेश्वरको शत्रु थियो, क्रोधको सन्तान थियो, आज्ञा नमान्ने स्वभावले क्रोधको सन्तान थियो, तर अब उसलाई ख्रिस्टमा ग्रहण गर्नुभएको छ र उसलाई चाहिँ कस्तो स्थान दिनुभएको छ, छोराकै स्थान दिनुभएको छ, उसलाई स्थापित गर्नुभएको छ। र त्यो पुत्रको स्थानमा स्थापित गरिएको हैसियतले उसलाई प्राप्त हुने सबै आशिषहरू, अधिकारहरू, विशेषाधिकारहरू, अधिकारहरू, सम्पत्तिहरू सबको भागीदार उसलाई बनाउनुहुन्छ। धर्म पुत्र तुल्याउनु हुने भन्ने वाक्यांशको माने यही हो। हामी चाहिँ त्यो स्थानको हैसियतले प्राप्त गर्ने सबै आशिषहरू र अधिकारहरूको भागीदार बनाइएको छौ। रोमी 8 को 16 विचार गर्नुहोस्। आत्मा आफैले हाम्रो आत्मासँग तिमीहरू परमेश्वरका सन्तान हौ भनी गवाही दिनुहुन्छ। पवित्र आत्माले हाम्रो मनुष्य आत्मासित गवाही दिनुहुन्छ भन्दैछ। यहाँ के गवाही यहाँ दिने हुनुहुन्छ उहाँले? तिमीहरू परमेश्वरका सन्तान हौ भन्ने गवाही। अब यो छोटो पदले चाहिँ बाइबलको एउटा अति नै महत्वपूर्ण शिक्षालाई चाहिँ छोएको छ। त्यो शिक्षालाई के भनिन्छ भने मुक्तिको निश्चयताको शिक्षा। रोमी 8 को 1 चाहिँ अनन्त सुरक्षाको शिक्षाको सवाल थियो। ख्रिस्ट येशूमा उनीहरूलाई अब दण्डको आज्ञा छैन। त्यो चाहिँ परमेश्वरले चाहिँ आफ्नो दृष्टिकोणमा भन्दै हुनुहुन्छ र हामी चाहिँ त्यो विश्वास गरेर गर्दछौँ। तर यहाँ चाहिँ अनन्त सुरक्षासँग सम्बन्धित तर अलिकति फरक शिक्षा छ। यो चाहिँ मुक्तिको निश्चयता, यो चाहिँ विश्वासीलाई अनुभवमै हुने कुरा गर्दैछ। यहाँ प्रश्न के सिकाएको छ भने जब एउटा व्यक्तिले विश्वास गर्दछ साँच्चै नै, उसले चाहिँ म अब परमेश्वरको सन्तान हुँ भन्ने कुरालाई जान्न सक्दछ एक जीवनमै। मुक्ति नपाएको र साँचो सुसमाचार नबुझेको व्यक्तिहरू चाहिँ यसमा अलमल हुन्छन्। मुक्ति पाएको छु भनेर जान्न सकिँदैन भन्छन् उनीहरू। जसरी मेरो एउटा क्याथोलिक साथीले चाहिँ मलाई यो भन्यो कि तिमीले त्यसरी भन्नु, तिमीले मैले मुक्ति पाएको छु, म स्वर्ग जाँदैछु भनेर तिमी त्यसरी ठोक्का दिएर आफू निश्चित छु भन्नु चाहिँ त्यो त घमण्ड हो भन्छ। तर बाइबलले त स्पष्टै सिकाएको छ कि हामी जान्न सक्छौ यही जीवनमा म परमेश्वर सन्तान हुँ भनेर। किन जान्न सक्छौ? किनकि परमेश्वरको आत्माले नै हाम्रो आत्मा सँगसँगै गवाही दिनुहुन्छ तिमी परमेश्वरको सन्तान हो। अब हेर्नुहोस्, यहाँ चाहिँ दुईटा गवाहीहरू छन्। पहिलो चाहिँ मेरो आफ्नै मनुष्य आत्मा गवाही हुन्छ, मभित्र भएको त्यो भाग हो मेरो आत्मा, मेरो मनुष्य आत्मा। मैले मुक्ति पाएदेखि यता चाहिँ मेरो नयाँ पारिएको मरेको आत्मा जो जीवित पारिएको छ, 81 त्यो परमेश्वर प्रति संवेदनशील बनेको छ र परमेश्वरको आत्मिक कुराहरूप्रति संवेदनशील बनेको छ, जिउँदो भएको छ। र मेरो आत्माले भन्छ, हो म परमेश्वरको सन्तान हो, म बाँचेको छु, म धर्मी ठहरिएको छु। प्रभु येशु ख्रीष्ट उहाँको अनुग्रहले परमेश्वरसित मेरो एउटा ठिक सम्बन्ध छ, वा वास्तविक सम्बन्ध छ भन्न सक्छ। मेरो आत्माले भन्छ, अब म परमेश्वरलाई आफ्नो पिता भन्न सक्छु भनेर पनि भन्छ। उहाँलाई चिन्दछु, उहाँसँग प्रार्थना गर्छु र कुनै रीति गरे जस्तै तरिकाले होइन, तर एकदम ठिक र वास्तविक तरिकाले म उहाँका नजिक गएर चाहिँ म प्रार्थना गर्न सक्छु। हो, मेरो मनुष्य आत्माले नै मलाई गवाही दिन्छ। तर त्यहाँ दोस्रो गवाही छ, हाम्रो आत्मासँगै अर्को गवाही चाहिँ पवित्र आत्माको छ। पवित्र आत्मा स्वयं, जसलाई मैले मुक्ति पाएकी घडी मैले प्राप्त गरेको छु, उहाँ मेरो जीवनमा रहनु भएकोले र उहाँ म भित्र अन्तर्वास गर्ने उहाँको उपस्थिति भएकोले नै मलाई यो निश्चयता अब हुन्छ। मेरो निश्चयताको आधार नै उहाँ म भित्र हुनु भएकोले हो। यदि उहाँ मेरो जीवनमा नहुँदो हो त मलाई कुनै निश्चयताको आधार हुने थिएन। जसरी रोमी 8:9 हामीले पढेका थियौं, तर साँच्चै परमेश्वरको आत्मा तिमीहरू भित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ। पहिले भन्दा 4:13 पनि पल्टाउनुहोस्, पहिले भन्दा 4:13 पढ्छौ। तर जति, माफ गर्नुहोस्, पहिले भन्दा 4:13, पहिले हुन्न 4:13, हामी उहाँमा रहन्छौ र उहाँ हामीमा रहनुहुन्छ भन्ने कुरा हामी यसैबाट थाहा पाउँछौ, किनभने उहाँले हामीलाई आफ्ना आत्माबाट दिनुभएको छ। यसैले हामी जान्दछौ, मेरो निश्चयताको आधार नै परमेश्वर पवित्र आत्मा म भित्र अन्तर्वास गर्ने उहाँको उपस्थिति हो। उहाँ म भित्र जिउनुहुन्छ र उहाँले मलाई, म परमेश्वरको निजी उहाँकै छोरा भएको छु भन्ने निश्चयता दिनुहुन्छ। अनि जुन बेला म विश्वासी भएर पनि परमेश्वरसित ठिक संगतिमा हिँडिरहेको छैन भने, त्यस बेला पनि उहाँले मलाई कायल पार्नु भएर आफ्नो शोकित उपस्थितिको आभास मलाई दिलाएर म चाहिँ उहाँकै सन्तान हुँ भन्ने चाहिँ मलाई आभास दिनुहुन्छ, छडी लगाएर पनि, ताडना दिएर। अनि यो पनि एउटा संकेत हो कि उहाँ म भित्र बास गर्नुहुन्छ भन्ने कुरा। जब कसैले मुक्ति पाउँछ उसँग एउटा नयाँ चेतना हुन्छ, संवेदनशीलता हुन्छ, उसलाई के महसुस हुन्छ भने म परमेश्वरको सन्तान हो, अघि हामीले भन्यौं। अनि एकातिर त्यो हुन्छ भने अर्कोतिर चाहिँ परमेश्वरको आत्माले स्वयं यही तथ्यलाई समर्थन गर्ने गरी आफ्नो मौन गवाही दिँदै गर्नुभएको पनि हुन्छ। एकातिर म आफ्नो हृदयदेखि भन्छु, म अब हुँ येशुको, येशु हुन् मेरो, जसरी वचन मनाउँछ। अनि पवित्र आत्माले पनि भन्नुहुन्छ, हो आमेन, तिमीहरू के अरे तिमी भित्र रहेको मेरो उपस्थिति नै यसको प्रमाण हो। गलाती 4 एकचोटि हेरेर यस कुरालाई झुकुछौ। गलाती 4:1-6 अब म भन्दछु, हकवाला जबसम्म बालक रहन्छ तबसम्म ऊ सबै कुराहरूको मालिक भए तापनि दासमा र उसमा केही भिन्नता हुँदैन, तर बाबुले ठहराएको समयसम्म ऊ हेरचाह गर्नेहरू र प्रबन्ध गर्नेहरूको अधीनतामा रहन्छ। यही प्रकारले हामी पनि जब हामी बालकहरू थियौं तब संसारका प्राथमिक शिक्षाहरूको दासत्वमा थियौं, तर जब समय पूरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो, जो स्त्रीद्वारा जन्मिनु भयो, व्यवस्थाको अधीनतामा जन्मिनु भयो। 5 हामी धर्म पुत्र हुन पाऊ भनेर यस व्यवस्थाको अधीनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनलाई जन्मिनु भयो। 6 अनि तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले हे अब्बा हे पिता भन्दै पुकार्ने आफ्नै पुत्रका आत्मा तिमीहरूका हृदयभित्र पठाउनु भएको छ। यो खण्डलाई रोमी 8:15 चाहिँ हामीले दाज्नुपर्छ, जहाँ चाहिँ लेखेको छ, किनकि फेरि डराउनको निम्ति तिमीहरूले बन्धनका आत्मा पाएको छैनौ, तर तिमीहरूले धर्म पुत्र तुल्याउनु हुने आत्मा पाएको छौ, जसद्वारा हामी हे अब्बा हे पिता भनी पुकार्दछौ। गलातीमा चाहिँ पवित्र आत्माले हे पिता अब्बा पिता भन्दै हुनुहुन्छ, रोमी 8:15 चाहिँ विश्वासीले हे अब्बा पिता भन्दछ। विश्वासीले भन्छ हे अब्बा हे पिता, अनि गलातीमा चाहिँ पवित्र आत्माले भन्नुहुन्छ हे अब्बा हे पिता, अर्थात आत्माले हाम्रो आत्मासित गवाही दिनुहुन्छ कि हामी परमेश्वरको सन्तान हौ। दुईटा गवाही व्यवस्था 19:15 जस्तै दुई गवाहीहरूको सामु चाहिँ कुनै पनि मामिला पक्का हुने गर्छ। मनुष्य आत्माले भन्छ म परमेश्वरको सन्तान हुँ हे अब्बा पिता, अनि पवित्र आत्माले पनि भन्नुहुन्छ हो ऊ परमेश्वरको सन्तान हो हे अब्बा पिता। दुईजनाको साक्षीको मुखबाट यो कुरा पक्का गरिन्छ। कति आशिषपूर्ण सत्यता छ यो। अब पवित्र आत्माको एउटा ज्यादै महत्वपूर्ण सेवकाय यो छ कि उहाँले चाहिँ मानिसहरूलाई विश्वस्त तुल्याउने काम गर्नुहुन्छ, अर्थात कायल पार्ने काम गर्नुहुन्छ। मैले मुक्ति पाउन अगाडि चाहिँ उहाँले मलाई चाहिँ मेरो पापदेखि कायल पार्नुहुन्छ, अथवा तिमी पापी हो भन्ने कुरामा विश्वस्त पार्नुहुन्छ। अब म विश्वासी भइसकेपछि चाहिँ उहाँले मलाई चाहिँ तिमी पवित्र जन हो, तिमी अब परमेश्वरको सन्तान हो भन्ने कुरा विश्वस्त पार्नुहुन्छ। पवित्र आत्माले यो काम कसरी गर्नुहुन्छ? उहाँले चाहिँ विश्वस्त पार्ने काम, कायल पार्ने काम चाहिँ उहाँको पवित्र वचन प्रयोग गरिकन गर्नुहुन्छ। पाप देखाउनलाई पवित्र आत्माले वचनद्वारा नै गर्नुभयो, र उही आत्माले उही वचन प्रयोग गरेर मलाई अब तिमी परमेश्वरको सन्तान हो भन्ने कुरा पनि विश्वस्त पार्नुहुन्छ। पहिलो योहन्ना 5:13 हेरौँ। पहिले योहन्ना 5:13 लेखेको छ, मैले तिमीहरूलाई अर्थात परमेश्वरका पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु, लिखित वचन, तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस्, र परमेश्वरको पुत्रको नाममा तिमीहरूले विश्वास गरिराख। अब यसलाई हामीले 10 तुलना गर्नुपर्छ, जहाँ चाहिँ भित्री गवाहीको उल्लेख छ 10, जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ उसको आफै भित्र गवाही छ, जसले परमेश्वरलाई विश्वास गर्दैन त्यसले उहाँलाई झुट तुल्याएको छ, किनभने त्यसले परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीलाई विश्वास गरेको छैन। मानिसहरूले प्रभु यीशु ख्रीष्टमाथि विश्वास गरून् भन्ने उद्देश्यले चाहिँ योहन्नाको सुसमाचार लेखिएको हो, अनि विश्वास गरिसकेकाहरूले चाहिँ उनीहरूसँग अब अनन्त जीवन छ भनेर जानुन् भनेर चाहिँ पहिले योहन्नाको पुस्तक लेखिएको हो। लेख्ने मानवीय लेखक एउटै हुन्, योहन्नाको सुसमाचार पनि योहन्नाले लेखे, मुक्ति पाउनलाई विश्वास गरून् भनेर, र त्यही योहन्नाले पहिलो योहन्नाको पत्र पनि लेखे, यो चाहिँ मुक्ति पाइसकेहरूले मुक्ति पाएको छन् भनेर जानुन् भनेर। दुईटैमा निश्चयता अथवा विश्वस्त तुल्याउनलाई लेखिएका हुन्। अनि पहिलो योहन्नामा चाहिँ त्यो चाबी शब्द थाहा होस् भनेर भनेको छ पहिलो योहन्ना 5:13। त्यसैले पहिलो योहन्ना 5:10 चाहिँ यसरी बताएको छ कि विश्वास गर र तिमीले थाहा पाउनेछ, तिम्रो आफ्नै भित्र गवाही हुनेछ तिमीले ख्रीष्टमाथि विश्वास गरेपछि। रोमी 8:15-16 अनुसार चाहिँ यदि कसैले विश्वास गर्छ भने पवित्र आत्माले उसको आत्मासित गवाइदिनेछ कि ऊ परमेश्वरको सन्तान हो, विश्वास गर र तिमीले थाहा पाउनेछौ। अनि यो सत्यता चाहिँ भजन संग्रह 34:8 पनि एउटा उदाहरण स्वरूप पाउँछौ। त्यहाँ चाहिँ हामीले कसरी परमेश्वर असल हुनुहुन्छ, भला हुनुहुन्छ भनेर थाहा पाउने, त्यहाँ भनेछ चाखेर हेर अनि तिमीले थाहा पाउनेछ। मिठाई कति मिठो छ भनेर स्वादै नलिइकन कसरी थाहा पाउन सकिन्छ र? यदि तपाईँले विश्वासै गर्नुभएको छैन भने परमेश्वरको व्यक्तिगत सम्बन्ध कति आशिषमय छ भने कसरी थाहा पाउन सक्नुहुन्छ? सक्नुहुन्न, विश्वास गर तपाईँले थाहा पाउनुहुन्छ। रोमी 8:17 पढ्छौ, अनि सन्तान हौ भने हकवालाहरू पनि हौ, साँच्चै परमेश्वरका हकवालाहरू, ख्रिस्टसँग साझा हकवालाहरू। उहाँसँगै हामीले दुःख भोग्यौँ भने चाहिँ उहाँसँगै हामीले महिमा पनि पाउनेछौ। हेर्नुहोस्, हामी परमेश्वरको सन्तान मात्र होइन, यहाँ त भनेछ हामी हकवालाहरू पनि हौ। अनि हामी भनेपछि हामी चाहिँ ठूलो सम्पत्तिका हकवालाहरू हौ। FC 1:3 भनेछ, प्रभु येशु ख्रिस्टका पितालाई धन्यवाद होस्, किन उहाँले हामीलाई ख्रिस्ट येशूमा स्वर्गीय स्थानहरूमा सबै भनेको हरेक आत्मिक आशिषहरूले आशिषित पार्नु भएको छ। हामी आत्मिक खरबपतिहरू हौ। 1 Petrus 1:3-4 भन्छ, स्वर्गमा हामीलाई चाहिँ कहिले नओइलिने सम्पत्ति सञ्चय गरिएको छ। अनि पवित्र आत्मा स्वयं हाम्रा हृदयहरूभित्र आउनुभएको छ र हामीलाई चाहिँ के कुराको बैनाको स्वरूप र जमानी स्वरूप बस्नु भएको छ भने हामीले पछि पाउने हक र सम्पत्तिको बैना स्वरूप आउनु भएको छ र हामी परमेश्वरको सन्तान हौ भन्नेको निश्चयता दिनुहुन्छ। दुईटै कुरा गर्नुहुन्छ। अझ यो 8:17 चाहिँ केवल हामी हकवाला मात्र होइनौ, हामी त ख्रिस्टसँगै साझा हकवालाहरू हौ भनेको छ। ख्रिस्टका सह हकवालाहरू, ख्रिस्टका पार्टनरहरू यो सम्पत्तिमा। त्यस भए हामीले सोध्नुपर्छ, ख्रिस्ट के को हकवाला हुनुहुन्छ? किनभने जे ख्रिस्टको हकवाला हुनुहुन्छ त्यही कुराको हकवाला म छु। साझा हकवाला भनेको त त्यही हो, जे उहाँका हुन् त्यही मेरा हुन्। ख्रिस्ट जति धनवान हुनुहुन्छ त्यति नै म धनवान बनाइएको छु। Hebrews 1:2 पढौँ, ख्रिस्ट के को हकवाला हुनुहुन्छ। Hebrews 1:2 पढ्छौँ, यी अन्तिम दिनहरूमा चाहिँ हामीसित आफ्ना पुत्रद्वारा बोल्नु भएको छ, जसलाई उहाँले परमेश्वर पिताले सबै कुराहरूका हकवाला नियुक्त गर्नुभएको छ। सबै कुराका हकवाला हुनुहुन्छ ख्रिस्त, अनि उहाँसँगै म साझा हकवाला हुँ। सोच्नुहोस् त यो अचम्मको सत्यता। 1 Corinthians 3:21-23 पनि पढौँ, 1 Corinthians 3:21, यसैकारण कसैले पनि मानिसहरूमा गर्व नगरोस्, किनकि सबै कुराहरू तिमीहरूकै हुन्, चाहे पावल वा अपोलोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा अहिलेका कुराहरू वा पछि आउनेवाला कुराहरू, सबै तिमीहरूकै हुन् अनि तिमीहरू ख्रिस्टका हौ र ख्रिस्ट परमेश्वरका हुनुहुन्छ। धर्म पुत्र तुल्याउनु भनेको यही नै हो। परमेश्वरले मलाई एउटा पुत्रको स्थानमा राख्नुभएको छ र त्यस स्थान सँगसँगै आउने सबै अधिकार र सबै विशेष अधिकारहरू र उपलब्धिहरू र आशिषहरू र सम्पत्तिहरू र हकहरू त्यसमै समावेश छन्। ख्रिस्टसँगै मैले सबै कुराहरू पाएको छु। Romans 8:32 उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भएन, तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनुभयो, त कसरी उहाँले उहाँको साथमा सबै कुराहरू पनि हामीलाई सित्तैमा दिनुहुने छैन र? त्यसैले म एकदम खुसी साथ ख्रिस्टमा दिएका सबै कुराहरू मैले प्राप्त गर्न सक्छु। अथवा ग्रहण गर्दछु। हुन त म एउटै कुराको पनि योग्य छैन, तर धन्यवाद छ म यो ग्रहण गर्दछु। ख्रीष्टका साझा हकवालाहरू, तर पछि पाउने सम्पत्तिकाहरूमा पनि मात्र हामी हकवाला भएका होइनौ र साझा भागीदार भएका होइनौ, तर वर्तमान समयमा पनि हामी भागीदारहरू भएका छौं ख्रीष्टसँगै। हामी उहाँका धन र महिमामा सहभागी हुनेछौ, तर अहिले वर्तमान समयमा हामी उहाँका दुःखहरूमा पनि सहभागी हुन्छौ। रोमी 8 17 दोस्रो भागले भन्दछ, उहाँसँगै हामीले दुःख भोग्यौं भने चाहिँ उहाँसँगै हामीले महिमा पनि पाउनेछौ, उहाँसँगै हामीले दुःख चाहिँ वर्तमान समयमा भोग्ने हाम्रो भाग भएको छ, अनि भविष्यमा चाहिँ उहाँसँगै सुख अथवा महिमा हुनेछ भन्ने आशा र निश्चयतामा हामी जिउँदछौ। जुन व्यवहार प्रभु येशू ख्रीष्टलाई यो संसारमा गरियो त्यो एक किसिमको व्यवहार थियो, अनि जुन व्यवहार उहाँ स्वर्गारोहण भएर पिताको दाहिने हातमा पुगेर उहाँलाई गरिएको छ त्यो अर्कै किसिमको व्यवहार त्यहाँ छ, अनि दुवैको भागीदार चाहिँ हामी हुन्छौं, अहिले दुःखहरू पछि चाहिँ महिमा, यो हुनै पर्छ। ख्रीष्टसँगै हामी जोडिएका छौं, उहाँसँगै हामी साझा हकवाला रहौं, दुवै हाम्रो जीवनमा चाहिँ हुनै पर्छ। ख्रीष्टसँगै हामीले दुःख भोग्नेको सवालमा चाहिँ हामी चारवटा पक्षहरू हेरौँ, अथवा यो दुःखहरूको पक्ष। ख्रीष्टको अनुभवमा दुःखहरू चाहिँ पहिला आए र महिमा चाहिँ पछिबाट आयो। विश्वासीको सवालमा पनि यस्तै हुन्छ, पहिला दुःखहरू र त्यसपछि महिमा, अनि पहिलो पत्रुसको विषय नै यही विषयमा हो। उदाहरणको लागि पहिलो पत्रुस 1:5-6 हेरौँ। पहिलो पत्रुस 1:5-6 लेखिएको छ, अहिले केही समयका निम्ति खाँचो परिगयो भने नाना प्रकारका परीक्षाहरूद्वारा तिमीहरू दुखी हुन्छौ, तापनि यस मुक्तिमा तिमीहरू खुबै आनन्द मनाउँछौ, र तिमीहरूको विश्वासको यो जाँच चाहिँ जो आगोद्वारा जाँचिएको नाशवान सुनभन्दा पनि धेरै बढी मूल्यवान छ। येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा आदर र महिमाको कारण ठहरियोस्। त्यहाँ चाहिँ भविष्यको मुक्तिको महिमालाई वर्तमानका परीक्षाहरू र कठिनाईहरूसित तुलना गरिएको छ। ख्रीष्टको सवालमा चाहिँ पहिलो पत्रुस 1:11 लेखेको छ, अनि जब उनीहरू भित्र हुनुहुने ख्रीष्टको आत्माले ख्रीष्टका दुःखहरू र त्यसपछि आउने महिमाको विषयमा पहिले गवाही दिनुभयो भनेर, दुःखहरू र पछि आउने महिमा भनेर पनि तुलना गरेको छ। अनि यही पत्रको 3:18 किनकि हामीलाई परमेश्वरका पुर्याउनलाई ख्रीष्टले पनि धर्मी जनले अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो तर आत्माद्वारा जीवित पारिनुभयो। यहाँ ख्रीष्टको दुःख उल्लेख छ भने 3:22 चाहिँ ख्रीष्टको महिमा पनि देख्छौ। 22 उहाँ स्वर्ग जानुभएको छ र परमेश्वरको दाहिने हाततर्फ हुनुहुन्छ, स्वर्गदूतहरू अधिकारीहरू र सामर्थ्यहरू उहाँकै अधीनमा राखिएका छन्। त्यस्तै गरी विश्वासीहरू पनि अहिले दुःखका ख्रीष्टका दुःखहरूका सहभागी हुन्छन् भने पछिबाट उहाँको महिमाका भागीदार हुनेछन्। जसरी पहिलो पत्रुस 4:13 पढ्छौ, तर जति तिमीहरू ख्रीष्टका दुःखहरूमा भागी हुन्छ उत्ति नै आनन्द मनाऊ र उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि भारी आनन्दले आनन्दित हुन सक। पहिलो पत्रुस 5:1 पनि यसैको कुरा गर्दछ, म पत्रुसले भन्छ जो एउटा संगी प्राचीन र ख्रीष्टका दुःखहरूको साक्षी साथै प्रकट हुने महिमाको भागीदार हुँ, तिमीहरूको बीचमा भएका प्राचीनहरूलाई अर्ती दिन्छु भनेर उनले भन्छन्। यस वर्तमान समयमा प्राचीनहरू एल्डरहरूले चाहिँ मण्डलीको ख्रिस्टको बगालको देखरेख गर्ने काममा धेरै दुःखहरूको अनुभव गर्दछन्, ख्रिस्टको दुःखको भागीदार हुन्छन्। तर यसमा भविष्यमा प्राप्त हुने महिमाको प्रतिज्ञा पनि समावेश छ। दुई पदबाट हामी पढ्छौं, तिमीहरूका बीचमा भएको परमेश्वरको बगाललाई देखरेख गर्दै गोठाला गर, करले होइन तर इच्छापूर्वक, निज कमाईका निम्ति होइन तर तयार मनले, परमेश्वरको सम्पत्तिमाथि हक नचलाओ तर बगालका निम्ति नमुनाहरू बना। अनि चार पद, अनि जब मुख्य गोठाला देखा पर्नुहुनेछ तब तिमीहरूले न ओइलिने के को मुकुट पाउनेछौ, महिमाको मुकुट पाउनेछौ। अनि यो दुःख र महिमा यसलाई संक्षेपमा अब पहिलो पत्रुस पाँचको दश पदमा बताएको छ। तर सबै अनुग्रहका परमेश्वर जसले ख्रिस्ट येशूद्वारा हामीलाई आफ्नो अनन्त महिमामा बोलाउनु भएको छ, तिमीहरूले केही समयसम्म दुःख भोगेपछि उहाँ आफैले तिमीहरूलाई सिद्ध, स्थिर, बलवान र स्थापित पार्नुहुनेछ। यसरी पहिले दुःख अनि त्यसपछि महिमा, तर दोस्रो पक्षलाई हेरौँ, ख्रिस्टको दुःखहरूको सहभागी हुने सवालमा, त्यो के भने वर्तमानका दुःख कष्टहरू चाहिँ हुनेछन् नै भनेर हामीले चाहिँ यसको बाटो हेरे हुन्छ, अर्थात् प्रतीक्षा गरिनुपर्ने कुराहरू हुन्। योहन्ना 15:18-21 प्रभु येशूले भन्नुभयो चेलाहरूलाई, संसारले तिमीहरूलाई घृणा गर्दछ भने त्यसले तिमीहरूलाई भन्दा पहिले मलाई घृणा गर्यो भन्ने तिमीहरू जान्दछौ। तिमीहरू यस संसारमा हुँदाहुँदा संसारले आफ्नोलाई माया गर्ने थियो, तर तिमीहरू यस संसारको होइनौ, तर मैले तिमीहरूलाई संसारबाट चुने, यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन भनी मैले तिमीहरूलाई भनेको वचन याद गर। तिमीहरूले मलाई सताएका छन् भने तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन्। तिनीहरूले मेरो वचन पालन गरेका छन् भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन्। तर यी सबै कुराहरू तिनीहरूले मेरो नामको कारणले तिमीहरूसँग गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनु हुनेलाई चिन्दैनन्। यो कुरा धेरै पटक नयाँ नियममा हामी पाउँछौ, दुःखहरू चाहिँ हुनेछन् नै भन्ने कुरा। योना 16:10 पनि हामी पल्टाउनेछौ, 1-3 पद, तिमीहरूलाई ठेस नलागोस् भनी मैले यी कुराहरू तिमीहरूलाई भनेको छु, तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। यस्तो समय आउँछ जसले तिमीहरूलाई मार्दछ त्यसले परमेश्वरको सेवा गरे भनी ठान्नेछ, अनि तिनीहरूले यी कुराहरू तिमीहरूसँग गर्नेछन् किनकि तिनीहरूले न त पितालाई चिनेका छन् न मलाई। 16:33, ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर यी कुराहरू मैले तिमीहरूलाई भनेको हुँ, संसारमा तिमीहरूलाई संकष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। 17:14 पनि, मैले तिनीहरूलाई तपाईँको वचन दिएको छु अनि संसारले तिनीहरूलाई घृणा गरेको छ, किनकि जसरी म संसारको होइन उसरी नै तिनीहरू पनि संसारका होइनन्। ख्रिस्टका दुःखहरूका सहभागी सवाल, यी कुराहरू चाहिँ पहिलो थेसलोनिकी 3:3 पनि हेर्न सक्नुहुन्छ, दोस्रो तिमोथी 3:12 पनि र पहिलो योहन्ना 3:13 पनि। तेस्रो कुरा, यो वर्तमान समयको दुःख कष्ट चाहिँ परमेश्वरबाट हामीले पाएको विशेष अधिकारको रूपमा हामीले हेर्नुपर्छ। पहिलो शताब्दीको विश्वासी र प्रेरितहरूले त्यसरी नै हेराए। फिलिपी 1:29 हामी पढौं, फिलिपी 1:29 पावलले रोमी जेलबाट लेख्दैछन्, किनभने ख्रिस्टको सम्बन्धमा उहाँमाथि विश्वास गर्ने मात्र होइन तर उहाँका निम्ति दुःख भोग्ने पनि तिमीहरूलाई अनुग्रह दिएको छ। प्रेरित 5:41, प्रेरित 5:41 अनि उहाँका नामका निम्ति अपमानित हुने लायकका ठहरियौं भनेर रमाउँदै रमाउँदै उनीहरू महासभाका सामुबाट निस्केर गए। जब यी प्रेतहरूले चाहिँ पिटाई र कुटाई खाएका थिए, धम्कीको सामना गर्नु परेको थियो, अपमानित भएका थिए, तर उनीहरू चाहिँ ख्रीष्टको निम्ति दुःख भोग्न पायो भनेर त्यसलाई विशेष अधिकारको रूपमा लिए। अनि अन्तमा अर्को चौथो पक्ष पनि हेर्नेछौ, त्यो के भने वर्तमान समयको दुःख कष्टहरू चाहिँ भविष्यमा हामीले पाउने महिमासँग चाहिँ तुलना गरिन लायकको छैन, नगण्य छ हामीले पाउने महिमाको तुलनामा। त्यो चाहिँ रोमी 8 को 18 पदमा अब पढ्दा, किनकि म ठान्दछु यस वर्तमान समयका दुःख कष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन् जो हामी माथि प्रकट हुनेछ। पावल यहाँ वर्तमान दुःख कष्टहरूको चर्चा गर्दैछन्, विश्वासीले दिनदिनको जीवनमा गर्ने अनुभवको कुरा हो, त्यसलाई चाहिँ भविष्यमा विश्वासीहरूले अनुभव गर्ने महिमासँग तुलना गर्दैछन्। त्यो चाहिँ जब हामी प्रभुसँग हुनेछौँ र उसले भन्दछ म ठान्दछु, यो चाहिँ गणितीय शब्द हो जुन चाहिँ हामीले रोमी 6 अध्यायमा पनि हेरेका थियौँ। म ठान्दछु, म यसरी हिसाब निकाल्दछु, म यसरी क्यालकुलेट गर्दछु, यो साँचो तथ्य भएको म मानिलिन्छु, यो जान्दछु। त्यसैले परमेश्वर के चाहनुहुन्छ भने हामीले यो तथ्यलाई चाहिँ विश्वास गरेको परमेश्वर चाहनुहुन्छ, यसमा भरोसा गरेको चाहनुहुन्छ, यो यसमा पक्का भएको चाहनुहुन्छ कि अहिलेका दुःख कष्टहरू पछि हामीलाई प्रकट गरिने महिमाको तुलनामा योग्य छैन। यो योग्य छैनन् भन्ने शब्द चाहिँ एउटा वजन सम्बन्धी शब्दावली हो, वजन वेट, तुलना गर्दाखेरि भन्दैछन् यो दुःख कष्टहरू र पछिको महिमालाई तराजुमा राख्दाखेरि चाहिँ यो दुःख कष्टहरू चाहिँ एकदम हल्का छन् अनि महिमा चाहिँ अति नै भारी छ, त्यसैले यो तुलना गरिन पनि लायकको छैन भन्दैछन्। यो कुरालाई चाहिँ पावलले दोस्रो कोरिन्थी 4 को 17 पदमा पनि यही चित्रण प्रयोग गरेका छन्। दोस्रो कोरिन्थी 4 अध्यायको 17 पद, किनकि हाम्रो छिनभरको कस्तो संकष्टले, हल्का संकष्टले हाम्रा निम्ति नाप्नै नसकिने र सदा रहने कस्तो महिमा, भारी महिमा उत्पन्न गर्दछ। त्यसैले यहाँ पढ्दाखेरि उसले के भन्दैछ कि हाम्रो सीमित दृष्टिकोणले हेर्दाखेरि चाहिँ हाम्रो दुःख कष्ट भारी लाग्न सक्ला, तर हामी परमेश्वरको दृष्टिकोणले अनन्तताको दृष्टिकोणमा हेर्यौँ भने चाहिँ यस जीवनमा हामीले सहने परीक्षा र दुःख कष्टहरू ज्यादै हलुको छन्। पावलले यसरी भन्छ, अनि हामीलाई प्रश्न उठ्न सक्छ कि पावललाई थाहा छ र दुःख कष्टहरू भने के हो। अब पावलले आफ्नो जीवनमै वास्तवमै भोगेको दुःख कष्टहरूको बारेमा हामीले पढेर हेरौँ न त, दोस्रो कोरिन्थी 11 दोस्रो कोरिन्थी 11 अध्यायको 23 देखि 28 पदमा पावलले आफ्नो अनुभव लेख्छन्। दोस्रो कोरिन्थी 11 को 23 के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म पागल सर बोल्छु, म झन बेसी हुन्, परिश्रमहरूमा अत्यन्तै बढी, कोर्राहरूमा बेहिसाब गरी, कैदहरूमा झन घरिघरि, मृत्युहरूमा बारम्बार, यहुदीहरूको हातबाट मैले 5 39 कोर्रा खाएँ, 3 म लौराले पिटिएँ, 1 म ढुङ्गाले हानिएँ, 3 म चढेको जहाज भताभुङ्ग भयो, मैले समुद्रमा 1 रात र 1 दिन बिताएको छु, बारम्बार यात्रा गर्नमा, नदीहरूका जोखिमहरूमा, डाकुहरूका जोखिमहरूमा, मेरा आफ्नै जाति भाइहरूबाटका जोखिमहरूमा, अन्य जातिहरूबाटका जोखिमहरूमा, शहरभित्रका जोखिमहरूमा, मरूभूमिका जोखिमहरूमा, समुद्रका जोखिमहरूमा, झुट्टा भाइहरूका बीचमा हुने जोखिमहरूमा, परिश्रम र कष्टमा, बारम्बार जागो रहनमा, भोक र तिर्खामा, बारम्बार उपवासहरूमा, जाडो र नाङ्गो अवस्थामा, बाहिरका कुराहरू बाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ता ममाथि आइपर्छ। भन्नुपर्दा हामी मध्ये धेरै जसोले त के भन्नुपर्ने हुन्छ भने, मेरा दुःख कष्टहरू प्रेरित पावलका दुःख कष्टहरूसित तुलना गरिने योग्य त छैनन्। तर पावल आफैले जान्दथे कि उनका दुःख कष्टहरू समेत भविष्यको महिमासित तुलना गरिने योग्यका छैनन्, जुन चाहिँ उनी ख्रिस्टका साझा हकवाला भएका हुनाले उनले पाउनेवाला थिए। कति हौसलापूर्ण, कति उत्साहजनक र रोमहर्षक अध्याय साँच्चै नै रोमी आठ अध्यायको छ। तर कुरा अझ बाँकी छ, जुन चाहिँ हामीले अर्को क्लासमा हामी अघि बढाउनेछौँ। धन्यवाद।